سے ہر کوئی یہ چاہتا ہے کہ ہم دینی اعتبار سے، روحانی اعتبار سے، دعوت کے اعتبار سے ترقی کریں، اس حالت میں اللہ نے ابھی رکھا ہے اور اس کو بڑھائے. یوں تو یہ چاہت ہماری دنیا کے اعتبار سے بھی ہے، مال کے اعتبار سے بھی ہے، عزت کے اعتبار سے بھی ہے، عورت کے اعتبار سے بھی ہے، دین کے اعتبار سے بھی ہوتی ہے. مسلمان کی طرف چاہت، ہر مسلمان کی یہ چاہت ہوتی ہے کہ اس کو ترقی ہو، دین کی اس کے دین میں کمال آئے. کیونکہ کمال ایمان اور کمال دین الگ چیز ہے، خالص ایمان ہونا یا دین ہونا الگ چیز ہے. آدمی کے پاس ایمان ہے، کامل نہیں ہے، وہ اس کے ساتھ انتقال کر گیا، مطلب لے کے گیا اس کو اپنے ساتھ. لے کے جانے کی شرط اس لیے ہے کہ بعض مرتبہ لے کے نہیں جا سکتا. تھا بظاہر لوگوں کے درمیان میں مسلمان تھا، مومن تھا، لیکن جب جانے لگا تو رہا نہیں. اللہ پاک کی حفاظت فرمائے، اسی کو سوئے خاتمہ کہتے ہیں. اگر لے کے چلا گیا تو خلود فی النار کو مانے ہیں، اس کا مطلب ہے جہنم میں ہمیشہ رہنے کے لیے رکاوٹ ڈالنے والی چیز ہے ایمان لے کے جانا. جہنم میں جائے گا ابھی تو ہمیشہ نہیں رہتا ہے، نہیں رہے گا، اس کو خلود کہتے ہیں. ایمان کے ساتھ جانا خلود فی النار کے لیے مانا ہے، رکاوٹ ڈالتا ہے. لیکن کمال ایمان کے ساتھ اگر آدمی گیا تو وہ دخول فی النار کے لیے مانے، جہنم میں داخل ہونے کے لیے ہی رکاوٹ ہے. ایک ہے داخل ہونا، داخل ہونے کے بعد میں ہمیشہ رہنا. جو بے ایمان ہے وہ ہمیشہ رہے گا، جو ایمان والا ہے وہ نکال لیا جائے گا، ایک ٹائم کے لیے نکالا جائے، ٹائم کے بعد نکالا جائے گا. لیکن اگر ایمان کامل ہے تو اس کی خصوصیت دوسری ہے. کامل ایمان کی خصوصیت ہے کہ وہ دخول فی النار، داخل ہونے کے لیے، انٹر ہونے کے لیے ہی رکاوٹ ہے، جہنم میں داخل ہی نہیں ہوگا. بلکہ نہ صرف یہ کہ جہنم میں داخل نہیں ہوگا، حالات جہنم بھی اس کو پیش نہیں آئیں گے شروع سے، مطلب میدان حشر میں بھی پریشان نہیں ہوگا، برج پر بھی پریشان نہیں ہوگا، قبر میں بھی پریشان نہیں ہوگا، موت میں بھی پریشان نہیں ہوگا. یہ مطلب ہے کہ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکۃ الا تخافوا ولا تحزنوا. مرنے سے پہلے سے ہی فرشتے آ کے خوشخبری دیتے ہیں کہ کوئی فکر کی بات نہیں، کوئی غم کی بات نہیں، ہم ساتھ ہیں نا، دنیا میں بھی ساتھ تھے، بعد میں بھی ساتھ ہی رہیں گے. نحن اولیاء کم فی الحیات الدنیا فی الآخرۃ ولکم فیہا ما تشتہی انفسکم، اور جو تم چاہو گے وہ تمہیں ملے گا. تو آدمی کو تو سزا تو نہیں چاہیے، جہنم تو نہیں چاہیے، تکلیف تو نہیں چاہیے، مصیبت تو نہیں چاہیے، کون یہ چیز نہیں ملے گی. اس لیے ہر ایمان والا چونکہ اس حقیقت کو جانتا ہے کہ کامل ایمان کا فائدہ کیا ہے، اس لیے ہر ایمان والے کو یہ خواہش ہوتی ہے کہ اس کے ایمان میں ترقی ہو، دین میں ترقی ہو. اور ہر تبلیغ والا یہ چاہتا ہے کہ اس کی ترقی کے ساتھ ساتھ کام کو ترقی ہو، اس کی بھی ترقی ہو اور کام کو بھی ترقی ہو، کام پھیلے، کام اٹھے، کام جمے، ہر کمیونٹی میں چلے، ہر جگہ کے لوگوں میں چلے، ہر علاقے کے لوگوں میں چلے، ہر زبان والوں میں چلے، اپنوں میں چلے، حتیٰ کہ غیروں میں چلے، حتیٰ کہ دشمنوں میں چلے. تبلیغ والے کی بڑی عجیب خواہش ہوگی، تبلیغ والے کی اگر کسی سے لڑائی ہے، مخالفت ہے، تو اس پہ یہ بولے گا کہ اس کا وقت نہیں لگ رہا ہوگا. اس کی خواہش یہ ہے کہ اس کا اصل دین میں وقت لگنا چاہیے تھا تاکہ کام کو ترقی ہوتی. کیونکہ تبلیغ کی برکت سے فائدہ یہ ہوتا ہے، خاص فائدہ، کہ اللہ کے دین کے دنیا میں پھیلنے سے قلبی لگاؤ ہو جاتا ہے. جو ایک دکھ آ جاتا ہے دل میں، ہونا چاہیے دکھ زیادہ زیادہ نکلے اللہ کے راستے، کام زیادہ زیادہ ہو، خوب چلے ہوں، خوب چار مہینے ہوں، خوب سے روزہ ہوں، خوب جوڑ ہوں، خوب مذاکرے ہوں، خوب تعلیم ہو، को मशवरे हों, हर जमात के काम में छोटा छोटा सिरोदा भी जिसके लग गया ना उसमें भी आ जाती है ये बात, उसके एतवार से आती है, जो बहुत पुराना है उसमें उसके एतवार से आती है। तो जब आदमी बहुत पुराना होता है और लोगों की बेवसूलियों को देखता है तो दिल उसका दुख जाता है, दुख के वो बैठता है। जब काम नहीं हो रहा होता है और महसूस उसके दिल में फील है कि होना चाहिए होना चाहिए होना चाहिए और साथ ही काम नहीं कर रहे होते हैं तो फिर यह है कि वो जैसे जो है ना डिप्रेशन में चले जाता ना बंदा आदमी, तो तबलीग के डिप्रेशन में आ जाता है वो, दावत का भी एक डिप्रेशन होता है। और तबलीग का डिप्रेशन ये होता है कि एक्सपेक्टेशन के खिलाफ लोग जो है ना हौसला दिखाना छोड़ देते हैं, अरे यार उसे तो तवक्को थी वो तो जाएगा, उसे तो तवक्को थी वो जाएगा, उसे तो तवक्को थी वो जाएगा, वो नहीं जा रहा वो नहीं जा रहा। बल्कि बहुत से साथियों के तोड़ की वजह भी वो होती है, बहुत से साथियों के बैठने की वजह भी वो हो जाती है, अरे करते करते तबीयत थक गई यार, मानते नहीं लोग। अब ये नहीं होता जहन में कि क्यों नहीं माने होंगे, क्या असबाब हैं, क्या तदबीरें हैं। खुलासा ये है कि काम को भी आदमी चाहता है खुद को तरक्की हो और आदमी चाहता है काम को तरक्की हो। हज़रत इब्राहिम देवरा साहब दामत बरकातहू एक मरतबा इसी मजमून को बयान फरमा रहे थे, उन्होंने फरमाया कि भाई हर कोई आदमी यह चाहता है, इसका जवाब चाहिए जिम्मेदारों से। सवाल आया था कि भाई इसका जवाब दो जिम्मेदार के कैसे होगा, उन्होंने फरमाया कि भाई दुकानदार जो है वो दुकान की भी तरक्की चाहता अपनी भी चाहता, काश्तकार जो है वो ज़राअत की भी तरक्की चाहता अपनी भी चाहता है, क्या शक्ल होती है क्या करते हो, लेकिन दोनों चीजों के जोड़ की एक ही शक्ल है वो ये है कि दुकान पे मेहनत करो तो दुकान को तरक्की होगी। यानी कि आप खोल ही नहीं रहे, रेस्टोरेंट चला रहे हैं आप, होटल खोल ही नहीं रहे, सुबह खाने का टाइम है कोई नहीं है, डिनर का टाइम है कोई नहीं है, लंच का टाइम है कोई नहीं है, दुकान तो वो तो चली फिर चली तो नहीं चली गई, ऐसा हो जाता है। जो मेहनत दुकान पर चाहिए, अगर दुकान को तरक्की चाहिए दुकान से तरक्की खुद को चाहिए, खुद की तरक्की पैसा बने, मेहनत दुकान पर चाहिए। काश्तकार की तरक्की क्या है उसको भी और उसकी जमीन को भी, वही है कि जमीन मेहनत करेंगे आप तो जमीन को भी तरक्की होगी तुम्हारे को भी तरक्की होगी, मेहनत नहीं करेंगे तो नहीं। तो हम ये चाहें कि हमें तरक्की हो काम को तरक्की हो, दोनों शक्लों में काम पर मेहनत चाहिए। और काम पर मेहनत में जैसे अभी हमारे नसीर भाई बता रहे थे, अपनी जात पे नजर जो है ना यह सबसे बड़ी रुकावट है। जलालबादी रहमतुल्लाह अलैह जो हमारे शेख हैं वो फरमाते थे कि सालिकीन जो है ना वो पीछे क्यों रह जाते हैं, बढ़ते नहीं आगे, उसकी वजह क्या है। उस पर फरमाया कि उसकी वजह यह होती है कि अपने पर नजर शुरू हो जाती है उसकी, मैंने ये कर लिया मैंने ये कर लिया मैंने ये कर लिया मैंने ये कर लिया, मैंने तिलावत भी कर ली मैंने जिक्र भी कर लिया मैंने ये भी किया मैंने मुराकबा भी कर लिया, मैं ये मुजाहिदा कर रहा हूं मैं ये मुजाहिदा कर रहा हूं, भाई तू कहां से कर रहा था यार, तू तो नहीं कर रहा था ये सारा काम। वल्लाहु खलकाकुम वमा तअमलून, अल्लाह तुम्हारे भी खालिक है तुम्हारे अमल के भी खालिक है, तुम्हारे भी खालिक है तुम्हारे अमल के भी। जब अपनी जात पर नजर जाती है तो फिर सिलसिला शुरू हो जाता है महरूमी का, हम में से कोई महरूम नहीं होना चाहता, और बात भी यानी फिक्र भी करते हैं दुआ भी करते हैं साथियों को भी मुतवज्जे करते हैं, मगर जो असल महरूमी का जो सबब होता है उधर ध्यान नहीं जाता कि तौफीक इलाही पर नजर के बजाय अपनी फिक्रों पर अपनी मेहनत पर अपनी गश्तों पर अपने सलाहियतों पर नजर जाना शुरू हो जाती, वहां से आदमी पीछे हो जाता। जोड़ नहीं होने का सबब भी अपने जात पर नजर है। अभी जैसे आपके सामने कही जा रही थी बात साथियों में जोड़ो, जब अपने जात पर नजर शुरू हो जाती है तो फिर दूसरे की कमी सामने आ जाती है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम इसलिए आपके कल्चर की एक खसूसियत है, माशरे में कल्चर में जो चीज होना चाहिए ना वो जब जितनी सुन्नत की नकल की जाएगी उतना उसके असरात जाहिर होंगे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के कल्चर की एक खसूसियत ये کہ آپ ہر ایک کے سامنے دوسرے کی خصوصیات بیان کرتے تھے، صفات بیان فرماتے تھے، خوبیاں بیان کرتے تھے. حالانکہ حضور صلی اللہ علیہ وسلم سے زیادہ خامیوں کو جاننے والا اور کون ہے؟ اگر کسی بندے میں خامیاں نکالنے کے لیے مقرر کریں کسی کو، تو سب سے زیادہ بصیرت والا اگر کوئی ہوگا تو کون ہوگا؟ سرکار ہوں گے. وہ تو کوئی ٹھہر بھی نہیں سکتا تھا ان کے سامنے. مگر آپ تمام خلفاء کی اور جناب خلفاء راشدین کی، اشرہ مبشرہ کی، مختلف قبیلے والوں کی، مختلف خاندان والوں کی، مختلف افراد کی بارے میں حضور صلی اللہ علیہ وسلم کے ارشادات کو سنیں گے. مناقب صحابہ کے نام سے بعد آپ تھا، ہر حدیث کی کتاب میں ایک باب ہوتا ہے، ایک حصہ، چاپٹر پورا مناقب صحابہ کہتے ہیں اس کو، کہ انڈیویجول یا کلیکٹیو یا قبیلوں کے بارے میں حضور صلی اللہ علیہ وسلم نے کیا فرمایا ہے. تو اس میں یہ لکھا ہے کتاب الشروحات کے اندر کہ حضور پاک صلی اللہ علیہ وسلم یہ چاہتے تھے کہ ہر انسان کو دوسرے کی خوبی پر اطلاع بھی ہو جائے اور اس کو پھر اسی خوبی کو فوکس کرنا ذہن میں رہے. جب وہ آدمی کا ذکر آئے تو وہ بات آئے اس کی، دوسری نہ آئے. خلفاء راشدین کی فضیلت الگ الگ بھی ہے، ایک ساتھ بھی ہے کہ بھائی میرے بات میرے خلفاء کی اتباع کرنا، علیکم بسنتی و سنت الخلفاء الراشدین، میری سنت. خلفاء راشدین سے زیادہ تو حضور کی سنت پر کوئی عمل کرنے والے نہیں ہے نا، تو میری سنت بولنا بس تھا، کیونکہ وہ خلفاء راشدین بھی آپ کی سنت پر عمل کریں گے. نہیں، کچھ کام ایسے تھے جو خلفاء راشدین کو کرنا طے کیے گئے تھے، حضور صلی اللہ علیہ وسلم کے لیے طے نہیں تھا. حضور کی امت ہے لیکن کرنا ان سے طے ہے. اس دفعہ میں وسنت الخلفاء الراشدین، کچھ کام ان کو وہ کریں گے، وہ وقت پر کیے جانے والے ہیں، اس کا وقت بعد میں آنے والا ہے. یہ سیکرٹ چونکہ لوگوں کو معلوم نہیں ہے، اسے کہتے ہیں حضرت عمر نے ایسا کر دیا، عثمان نے ایسا کر دیا، حضور سنت تھوڑی ہے. ارے بھائی آپ کو نہیں پتا ہے، یہ حضور کی ہی سنت ہے، کیونکہ حضور نے ان سے اس کو ظاہر کرنا طے کروایا طے کیا تھا. یہ تو اجتماعی ہے، لیکن آپ دیکھیں گے کہ حضرت ابوبکر کی الگ، حضرت عمر اور ایک ایک ایسی ہے کہ اس کو اگر ذہن میں رکھے آپ کو سمجھ میں آ رہا کہ بہت ہی یہ سب پہ حاوی ہے. اگر ابوبکر کا ایمان ایک طرف رکھ دیا جائے، پوری امت کا ایک طرف رکھ دیا جائے، تو ابوبکر کے ایمان کا پڑھنا بھاری ہو جائے گا. اگر کسی کو میں خلیل بنایا تھا اللہ کے علاوہ، تو ابوبکر کو خلیل بنا تھا. لو کنت متخذا خلیلا لاتخذت ابا بکر خلیلا. خلیل یعنی دل کی گہرائی میں بیسٹ فرینڈ جس کو بولتے ہیں آپ لوگ، وہ بیسٹ فرینڈ سے بھی بہت آگے ہوتا ہے خلیل. وہ اگر کو بناتا ہے لیکن میں تو اللہ کو خلیل بناتا ہوں. مطلب یہ کہ اگر اللہ کے علاوہ کسی سے اسپیشل دوستی رکھنی ہوتی تو میں ابوبکر کو رکھتا. یہ ہم لوگ سارے لوگوں کو میں نے احسان چکایا جو دین پر انہوں نے کیا، مجھ پر کیا، لیکن میں نے ابوبکر کا احسان نہیں چکایا، اس کا احسان اللہ چکایا کر دیا. بہت بڑا لفظ ہے حضور پاک صلی اللہ علیہ وسلم کی طرف سے، یہ لفظ بہت بڑا ہے، ناقابل تصور بڑا ہے. تو یہ اب صدیق اکبر کے بارے میں کیا لوگوں کے ذہن میں بات آئے گی؟ جس نے ابو بکر کا دل دکھایا اس نے میرا ہی دل دکھا دیا، یہ حضور نے فرمایا. جس نے اگر کسی نے ابو بکر کا دل دکھایا تو اس نے میرا دل دکھا دیا، ان کا دل توڑا تو اس نے میرا دل توڑا، ان کو برا بولا تو اس نے مجھے برا بول دیا. اتنا اپنے ایسا بیان کیا حضور صدیق اکبر کے بارے میں کہ سارے صحابہ صدیق اکبر کے سامنے عقیدت میں محبت میں ایسے ہوتے تھے کہ ان کی موجودگی میں کسی کا منہ نہیں کھلتا تھا. ابوبکر کا منہ، عمر فاروق کا منہ نہیں کھلتا تھا. عمر فاروق رضی اللہ عنہ فرماتے ہیں کہ مشورے میں جب ابوبکر ہوتے ہم میں سے کسی کو بولنے کی یارہ نہیں تھا حضور کی موجودگی، جب تک ابوبکر نہ بولے ہمت ہی نہیں کر سکتے تھے ہم. یہ ہوتے ہوئے ہم کیسا بولے؟ جب حضرت عمر کا مسئلہ آیا تو حضرت عمر کے بارے میں ایسے ایسی باتیں سرکار دو عالم صلی اللہ علیہ وسلم نے الگ الگ فرمائی. بھائی یہ تو وہ چیز ہے کہ شیطان بھاگ جاتا ہے، کس راستے سے یہ جاتا ہے شیطان اس راستے سے نہیں جاتا. اس کے اندر تو نبوت والی صلاحیت ہے کہ اگر میرے بعد نبوت کا سلسلہ جاری رہتا ابو بکر نبی ہوتا، عمر نبی ہوتا. لو کان عبادی نبی لکانا عمر، اگر میرے بعد کوئی نبی ہوتا تو وہ عمر ہوتا. اللہ تبارک و تعالی عمر کی زبان پر بات کرتا ہے، علی لسان عمر. یعنی حضرت عمر رضی اللہ تعالیٰ عنہ کی زبان سے عام طور پر جو بات نکلتی تھی وہ قانون ہو جاتا تھا اسلام کا. 17 جگہ قرآن پاک میں ایسی لکھی ہیں, ایسی بتاتے ہیں مفسرین کہ حضرت عمر نے رائے پہلے دی, آیت بعد میں آئی. حضرت عمر کی رائے اتنی صائب تھی, اتنی درست تھی, اتنے مزاج شنا تھے, نبوت مزاج شنا تھے. اللہ سمجھ لیجیے آپ, اللہ پاک کے منشے کو سمجھنا اتنا زیادہ ان کے اندر وہ تھا, برابری تھی اس میں, میچنگ تھی کہ اگر انہوں نے ایک رائے دی اور ابھی حکم نہیں آیا اسلام کا, آیت بھی آ گئی ہے اس کے بعد, اللہ تعالیٰ کا منشا بھی اتنا پہچانتے تھے. اب جس آدمی کو یہ بات اس طرح کی بات 50-50 کے قریب ہے کہ کے بارے میں ایسی, جب یہ بات حضور پاک صلی اللہ علیہ وسلم سے صحابہ تک پہنچی تو حضرت عمر کا کیا مقام ذہنوں میں آئے گا, حضرت عثمان کا جو مقام آئے گا, ان کی حیا کی تعریف, ان کی سخاوت کی تعریف, ان کی کنبا پروری کی تعریف, ان کے اخلاق کی تعریف. حضرت علی کا جب مقام نام آیا, حضرت علی کے اعتبار سے آپ نے بیان فرمایا. یہ تو صرف خلفاء راشدین کا ہے, ایسا نہیں, امہات المومنین کا الگ ہے, حضور صلی اللہ علیہ وسلم کے رشتہ داروں کا, چچا کا, ان کا وہ الگ ہے, دوسرے قبیلے والوں کا الگ ہے, دوسرے خاندان, دوسرے لوگوں کا. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے حضور نے پوچھا کہ ابو ہریرہ تم کہاں کے ہیں, کون سے قبیلے کے؟ انہیں کہ میں دوس کا ہوں. قبیلے دوس جو ہے ذرا سا لو لیول کا قبیلہ شمار ہوتا تھا. وہ ارے میں تو سمجھ رہا تھا کہ دوست میں کوئی خیر ہی نہیں ہے, یہ تو نکل آیا اس میں سے. بولے بولے کچڑ میں گلاب, وہ کانسیپٹ تھا بات کا. ارے تو گلاب پھول گلاب کھل گئے یا تو دوست کے اندر ہی ہے. ابو ذر غفاری, ارے آپ کہاں کون سے قبیلے کے ہیں؟ تو میں کہنے کہ میں غفار قبیلے سے ہوں. او غفار غفر آ, کچھ لوگ آئے یمن کے, تم لوگ کہاں سے آئے؟ ہم لوگوں نے کہا ہم یمن سے ہیں. کہنے گئے علی ایمان یمانی ہے, حکمت یمانی ہے, ایمان تو یمن کا ہوتا ہے. یہ صدیق اکبر کا, عمر کا, عثمان کا, علی کا, ان کے مقابلے میں تو نہیں ہوتا نا, لیکن یمن کے لفظ کے ساتھ میں ایمان کا لفظ جڑا ہوا ہے. فرمایا یمن, ایمان تو یمن کا ہوتا ہے, تعریف فرما دی. اور الحکمت یمانی, کہنے کے ان کے پاس علاج معالجے کی بڑی مہارت ہے, جو خوبی ہے اس کا ذکر فرما دیا. قبیلے بنی سلیم کے لوگوں کا کہیں کہ سالم ہوں گا, اللہ پاک ان کو سلامتی دے رکھے, ان کے سلیم میں سلامتی رکھی ہوئی. غفار کو غفرا ہوا. افراد ابو حضرت ابو عبیدہ, ابو عبیدہ کے وہاں امین ہادی الما, یہ سب سے بڑا ٹرسٹیبل آدمی ہے اس امت کا, امین ہادی الما. حضرت زید ابن, حضرت زید میں ہے, حضرت معاذ ابن جبر, ان کی بات فرمایا کہ یہ فتوے کے معاملے میں سب سے زیادہ ٹرسٹی بات یہ ہے, فتویٰ ان کا بہت ہوگا. اور یہ فرمایا میراث کا جو علم ہے اس میں یہ ماہر ہے بہت, علم میراث کی, حضرت معاذ ابن جبر کے علم میراث کی آپ نے تعریف فرمائی, بہت میراث میں سب سے بڑا مفتی ہے. کیونکہ میراث انہیریٹنس جو ہے بہت ہی عجیب و غریب قسم کا فن ہے, میچ بھی چاہیے اس میں, بہت اچھی میچ ہونا پڑتا ہے. اس کے بعد غرض یہ ہے کہ آپ کو افراد کے اعتبار سے دیکھیں گے تو حضرت عبداللہ ابن مسعود ہیں, فلاں ہیں, فلاں ہیں, ابی ابن کعب, حضرت ابی ہیں, فلاں فلاں. ارے آپ صلی اللہ علیہ وسلم کے بارے میں آپ کسی کو یہ, کسی کے بارے میں یہ نہیں دیکھیں گے کہ آپ نے اس پہ تنقید کی, اس کی کمی کو بیان کیا اور اس کی وجہ سے لوگوں میں اس کے بارے میں تھوڑی دوری آ گئی. سب سے اہم کام جو مجھے آپ کو کرنا ہے وہ یہ ہے کہ موافق ہو یا مخالف ہو, ایسا کوئی جملہ نہیں نکلنا ہے کہ اس کے ذہن میں اس کے بارے میں تھوڑی سی بھی دوری آئے. غیبت کی حقیقت یہی ہے, غیبت کی حقیقت کیا ہے؟ ایک آدمی, ایک مسلمان کے دل سے دوسرے مسلمان کا گیپ بڑھانے کی فکر, اور گیپ بڑھانے کی تدبیر کو غیبت کہتے ہیں. حقیقت کے اعتبار سے یہ بات ہوتی ہے وہ, کہ میں نے آپ پر ایسا تبصرہ کیا کہ, یا آپ نے مجھ پر ایسا تبصرہ کیا, یا ایک نے دوسرے پر ایسا تبصرہ کیا کہ اس تبصرے کو سن کر جو لیول تھا وہ گر جائے, جو گریڈ تھا وہ کم ہو جائے. 90 گریڈ کا آدمی تھا, वो 89 पर आ जाए, 88 पर आ जाए, गीबत हो गई। गीबत में ये नहीं होता कि उसकी मां की बहन की गिनना। गीबत की असल हकीकत यही है कि एक मुसलमान के दिल से दूसरे मुसलमान का वजन कम करना। और ये जिना से भी ज्यादा बुरा है। अगर एक आदमी ये कर रहा है, दूसरा आदमी बदकारी कर रहा है, तो इन दोनों में कम बदकारी करने, कम बुराई करने वाला वो आदमी है या उससे ज्यादा करने वाला है। हदीस शरीफ के मफहूम से ही बात कर, वो तो जाके करेगा बुराई के अड्डों में, ये बैठ के करता है मस्जिद में, ये बैठ के करता है मदरसे में, ये बैठ के करता है अपना दारुल इफ्ता में। जाहिर है कि कोई आदमी यहां पर जिना करे, एक आदमी जब शराबखाने में करे तो फर्क तो होगा। तो हमें सबसे पहले यह है कि तबसरा छोड़ दें, तनकीद छोड़ दें, तनकीद छोड़ दें, तहकीर छोड़ दें। ये नहीं करता है, ये उसूल पे नहीं है, ये जमात में नहीं जाता, इसने जना वाला वो क्या हुआ, सुस्ती करता है जना वाला, इसका चिल्ला नहीं लगता, इसका 4 महीने नहीं लगते, इसका सिरोजा नहीं लगता, ये तालीम में नहीं बैठता, ये मशवरे में नहीं बैठता। भाई कोई बात होंगी जिसकी वजह से नहीं हो सकता उस बेचारे से, यही कह सकते हैं। कैसे ये आ जाए इसकी फिक्र करना ये भी वक्त नहीं, इसके लिए तो फिक्र है, इसके लिए तो मुजाकिरे हैं। वही काम की तरक्की और काम वाले की तरक्की, ये दोनों तरक्की का राज काम पर मेहनत है। हम मेहनत के लिए माइंड बनाए और इस बात का मुजाकिरा कर, कोई तकरीर नहीं करनी है, इस बात के बारे में फिक्र करनी है, आपको जोड़ना है कि फर्ज करो मिलवाकी में अल्हम्दुलिल्लाह अब ये बर्मी कम्युनिटी आ गई हमारे पास, बहुत तबलीगी का काम करने वाले साथी हैं, यानी यूं समझिए कि हमारे लिए एक बहुत बड़ी नियामत अल्लाह पाक ने उठा के दे दी। अगर हम इनकी कदर करें, थोड़ा सा इनकी हौसला अफजाई करें, थोड़ा सा इनको यानी मतलब मौका दें काम करने का और इनसे फायदा उठा लें, इनकी मौजूदगी से फायदा उठा लें, तो हमारी इनके लिए, इनकी नस्लों के लिए फायदा होने के साथ साथ हमारे दीगर लोगों के लिए भी फायदा हो जाएगा, सबके लिए फायदा हो जाएगा। अगर कोई सुस्ती हमारे अंदर आ रही थी तो यह सुस्ती इनके जरिए से दूर हो जाएगी। आदमी की तबीयत सही नहीं हो रही होती है तो टेलीनार खा लेता है, जिसम कसकस आ रहा है, दर्द हो रहा है तो टेलीनार खा लेता है, वो टेलीनार के जरिए से इसकी दर्द कम हो जाता है। तो भाई ये हमारी तबलीग का टेलीनार आ गया, ये हमारी तबलीग का क्या है, टेलीनार है। इन साथियों को थोड़ा सा ले लेके बैठेंगे, मुजाकरा कर लेंगे तो बड़ा काम हो जाएगा। सोमाली है बहुत बड़ी तादाद में, अरब हैं, अरबों में भी मिल जाते हैं ऐसे, हिन्दुस्तान के साथी हैं, पाकिस्तान के साथी हैं, बांग्लादेश के साथी हैं, सब में काम करने वाले थोड़े बहुत होते ही हैं। इसके लिए करना ही पड़ेगा मेरे लोग, मेरे भाइयों, वो ये है कि पहले इन सब को मिलकर बैठने की आदत होना, कोई ना निकलो। अगली बात हरिम भाई बता रहे थे कि एक साथी ने कहा कि भाई अब तुम लोग जोड़ कर रहे हो, कितनी जमातें निकल रही हैं। भाई अभी जमातें निकलने के मौके में रहते तो जोड़ी क्यों करते थे यार, जमात निकाल, जमात निकालने के मौका में जोड़ नहीं करते, नहीं मौका रहा तो करते। जोड़ करना है, पहले बैठना है मिलके, जोड़ करने से मुराद मिलके बैठना, क्योंकि फिकर बीज है बाग का, अमल के बाग का बीज सोच और फिकर है। और ये फिकर अगर इंफरादी होगी तो इंफरादी बीज है, इज्तिमाई होगी तो इज्तिमाई बीज है। एक गेहूं का दाना डाल के आप गेहूं का खेत नहीं उगाया करते, एक चावल का दाना डाल के चावल का खेत नहीं उगाया करते। तो एक फिक्र हुई हो, कभी कभी ऐसा होता है, इन्ना इब्राहिम कान उम्मतन, इब्राहिम अकेली उम्मत थे, वो अकेले ही उम्मत थे पूरी। मुझे और आपके लिए यह है कि खेत चाहिए पूरा, तो बहुत सारे बीज चाहिए, तो बहुत सारी फिक्रें चाहिए, तो हम बैठ के पहले फिक्र जोड़ें, बैठ के फिक्र का चंदा करें। फिकर का एक चंदा होता है, बैठना, मिलकर बैठना, खाना साथ खा लेना, बात कर लेना, बैठेंगे मिलके जोड़ भी पैदा हो जाएगा, दूरियां भी कम हो जाएंगी। और मेरे दोस्तों भाइयों, जो हालात चल रहे हैं उसमें गफलत नहीं चलने वाली, जो हालात चल रहे हैं उसमें गफलत चलने वाली नहीं है, बहुत सब नुकसान हो जाएगा। हमारी मशगूलियत, मशगूलियत से थक के आ जाना, जॉब है, जॉब से थक के आ जाना, बीवी बच्चे हैं उनसे थक के आ जाना, और फुर्सत न निकाल पाना, ये जो है ना इसका सबब जानना है मुझे आपको। हर आदमी इस बात के सबब को जाने कि मैं चाहता हूं दावत के काम को इतना, लेकिन मैं क्यों नहीं जा सक रहा हूं, तालीम में शिरकत क्यों नहीं कर ले सक रहा हूं, मशवरे में शिरकत क्यों नहीं कर ले सक रहा हूं, गश्त में शिरकत क्यों नहीं कर ले सक रहा हूं। तो साथी काम करने वाले साथी हैं, तो आप गौर करेंगे तो पता चलेगा कि दावत की जो अहमियत और अजमत दिल में होना चाहिए था उसमें भी कमी आई, काम का जो बर्डन है उसमें इजाफा हुआ, उधर से काम के बर्डन का इजाफा ले लिया। भाई काम का बर्डन में तो आदमी चाहे तो उसको थोड़ा सा तकसीम कर सकता है, भाई चलो इतवार के दिन नहीं होता, हफ्ते के दिन नहीं होता, पूरे के पूरे दिन ऐसा नहीं हो सकता, स्केड्यूल आदमी के पास होता है अपना कि भाई इस वक्त नहीं हो सका तो इस वक्त तो हो सकता है, इस वक्त नहीं हुआ तो इस वक्त तो हो सकता है। तो हमारे साथ कामों का बोझ है, जिम्मेदारियों का बोझ है और हेडक है बहुत से लगे हुए, और ये दुनिया जो है ना वो हेडक्स को लाती ही रहेगी। आज माल का है, कल औलाद का आ जाएगा, परसों बीवी के साथ हो जाएगा पंगा, कोई कोई ना कोई रहेगा आपके साथ। जा है, मुलाजिमत है, नौकरी है, ताल्लुकात हैं, दोस्त अहबाब हैं, खानदान वाले हैं, पानदान वाले हैं, पान खाने वाले, पानदान वाले, कोई ना कोई मसला तो आता रहेगा। तो टेंशन तो टेंशन, ये खासतौर पर ये मुल्क जो है ना इसकी खसूसियत ये है कि ये टेंशन भरी हुई है, टेंशन फ्री नहीं है, उसको बोलना है तो क्या बोलेंगे आप, मतलब ये कि इसमें टेंशन तो है ही है, इससे आप फारिग नहीं हो सकते, मैं और आप फारिग नहीं हो सकते। सबसे ज्यादा पूरे दुनिया में टेंशन जो है ना वो यहां है, अपने इंडिया पाकिस्तान बांग्लादेश से भी ज्यादा है, ये मुशाहिदा है आंखों का और तजुर्बा है। वहां एक ही टेंशन है, जैसे गरीब को एक ही परेशानी रहती कि वो गरीब है, लेकिन अमीर को एक परेशानी नहीं रहती, उसको तो यह है कि टैक्स से भी बचाना है, उसको तो यह है कि चोरों से भी बचाना है, उसको यह है कि उसकी तरक्की भी करना है, उसको यह है कि उसको उठा के भी रखना है। वो अमीर को एक टेंशन नहीं है, उसको तो दसियों टेंशन है, गरीब को एक ही टेंशन है कि वो गरीब है, अपने इंडिया पाकिस्तान के लोगों को एक ही टेंशन है कि वो गरीब है बस, और कुछ भी नहीं है। हमारे वाले ये थोड़ी गैस का टेंशन अलग है, हीट का टेंशन अलग है, गाड़ी का टेंशन अलग है, मॉर्गेज का टेंशन अलग है, लीज का टेंशन अलग है, जॉब का टेंशन अलग है, बर्फ है तो भी, बारिश है तो भी, तबीयत अच्छी है तो हम कभी तबीयत खराब रख लेंगे, इतना बर्फबारी वगैरह में कभी गए अपने इंडिया पाकिस्तान में जॉब पे, सवाल ही नहीं पैदा होता, लात मार देंगे ऐसी नौकरी, वहां वाला इतना फिक्र नहीं करता, मगर यहां पर जग मारना पड़ता तो कितना टेंशन होगा आदमी, बहुत टेंशन है। आप उसके साथ ही करना है मेरे भाई काम, आप ये सोचे कि जरा उसमें कमी आए मैं करूं, ये नहीं होने वाला। हमारी आजमाइश यही है, हर जगह की एक आजमाइश है, यहां की आजमाइश, तो कुछ ना करो, आ जाया करो, बैठ जाया करो, अपने पे मलामत खुद भी कर लिया करो, दूसरा कर रहा है तो उसमें भी राजी हो जाओ। अरे यार तुम तो खाली बैठते रहते हैं, कभी आते नहीं। एक हमारा शिकागो में साथी है, आप हैरत करेंगे, तश्कील में सबसे पहले खड़े रहने के 4 महीने लिखा था, हत्या कि उसको देखते ही लोग हंसना शुरू कर दिए, उन्हें खड़े होते हंसी आ जाती लोगों, इसलिए कि 10 साल से कम अज कम लिखा रहा 4 महीने। खैर आजकल नहीं होंगी कैफियत, आजकल तो है भी नहीं यहां पे, वो उनके लिए बोने वगैरह मुंतकिल हो गए, मिजाज था। अब जाहिर है कि लोग मलामत कर रहे थे कि तू कैसा इरादा करता है, कहने मेरा इरादा है 4 महीने। मलामत दूसरे भी करते हैं बाद मरतबा, मलामत खुद भी होती है बाद मरतबा, लेकिन यह है कि आप ताजुब इस बात पे मत कीजिए, वो लगा हुआ है। 10 साल से एक आदमी अगर 4 महीने के लिए हमेशा दे रहा है तो उन्हें हाथ जोड़ में है ना, उन्हें मशवरे में है ना, उन्हें तालीम में है ना, तभी तो दे रहा है वो ना, वरना कहां से देता हूं। उसका इरादा जो है ना लगाया हुआ है उसको। तो हमारे साथियों से छोटी सी दरखास्त है मेरे दोस्तों कि किसी भी इलाके में काम उठना कुछ मुश्किल नहीं होता, थोड़ी सी हिम्मत करनी पड़ती है, थोड़ा सा जोड़ बनाना पड़ता है, थोड़ा सा पित्ता मारना पड़ता है, थोड़ा सा छोटे बनना पड़ता है। छोटे बनना अगर आ गया तबलीग के काम में वो बड़ा हो जाता है, बड़े बनने की फिक्र दामनगीर हो गई तो वो तबलीग के काम में खुद भी बड़ा नहीं होता, और हमेशा उसको डर रहता है कि कोई यानी दूसरा भी बड़ा ना हो, और उसकी तदाबीर होती है, वो तदाबीर समझ में नहीं आती हर एक को, उसके और उसके शैतान के दरमियान में ही होता है वो राज, میانے عاشق و معشوق رمزیز کرامن کاتبیرا ہم خبر میں. عاشق و معشوق کے درمیان کچھ ایسے سیکریٹ ہوتے ہیں کہ کرامن کاتبین کو بھی پتا نہیں ہوتا, یہ بتا رہے مولانا روم رحمت اللہ. اس کو اس کے شیطان کو معلوم ہے کہ کس تدبیر سے کس چال سے کیسے کس کو کس کے ہائٹ کو بڑھنے نہیں دینا. تو یہ چیز کو چھوڑو, چھوٹے ہو جاؤ, چھوٹے ہونے پہ راضی ہو جاؤ, کام ہونے کا ہے. کام کو بڑی ترقی ہو جائے گی, یہ بڑا قیمتی سرمایہ ہے میرے دوست. جتنے کام کرنے والے ساتھی جس علاقے میں ہیں وہ سب سے قیمتی سرمایہ اس علاقے کا ملوا کے سب سے قیمتی افراد ہیں جو اس وقت یہاں بیٹھے ہیں. سب سے زیادہ ان کی قیمت لگانا مشکل ہے, انتہائی قیمتی لوگ ہیں. کرنا کیا ہے ان کو؟ کچھ نہیں کرنا ہے, بیٹھ جانا ہے, مل جانا ہے, کھا لینا ہے ساتھ میں, کھانا کھا لیا کرو ساتھ میں بیٹھ, ملاقات کر لیا کرو ساتھ. ہر وقت جو ہے نا جوڑ کے نام پہ کھلانا کوئی ضروری نہیں ہے, جوڑ کرے تو ہی کھلانا کوئی ضروری نہیں ہے. نہیں ویسے آ جاؤ گے کھانا کھا لیں گے ساتھ میں, بیٹھ جائیں گے ساتھ میں, اور بادل ہونے تک نہیں بٹھانا, بادل ہونے تک مشورہ نہیں کرنا. ساتھی جو مشورے سے ٹوٹنا شروع ہوتے ہیں یا اسکپ ہونا شروع ہوتے ہیں, غائب ہونا شروع ہوتے ہیں, وہ اس بات کی رعایت نہیں کرنے سے ہوتے ہیں کہ کتنا ٹائم ان کا مشغول کیا گیا. ابھی ڈاکٹر ہے کوئی مثال کے طور پر, اب اس کو آپ بٹھائے ہوئے تقاضا ہے تقاضا ہے تقاضا ہے, مثال کے طور پر بزنس مین ہے, کام پہ جانا ہے اس کو, کاروباری ہے, گیس اسٹیشن ہے اس کے, نوکری کرتا ہے, آئی ٹی کی جاب ہے, فلاں جاب ہے, کوئی سی ایسی جاب ہے. اب آپ نے اگر ٹائم لمٹ اس کو نہیں دیا کہ بھائی تم مغرب سے عشاء تک آؤ, بلکہ اب عشاء سے اثر سے لے کے مغرب تک گیس کرا دیا, مغرب کے بعد پھر اور گیس شروع کرا دی. یہ ہمارے ساتھی بھی کر کے رہے تھے, حکمت کے خلاف ہے یہ بات. کیا بسر سے لے کے مغرب تک گشت کرنے کے بعد پھر مغرب کے بعد گشتوں کو بھیج دیں, تھوڑے دن لوگ قابو میں آئیں گے پھر اس کے بھولنا شروع ہو جائیں. آدمی کی طبیعت ہے ایک لمٹ سے اپنے آپ کو لگانے کی, مشورہ لمبا نہیں ہونا اور بہت چھوٹا بھی نہیں ہونا. بیٹھے وہ کیا چلے گئے اس میں, زمین دمی نہیں ہوگا, اثر ہی نہیں آئے گا, رنگ ہی نہیں پکڑے گا. اتنا چھوٹا بھی نہیں ہونا کہ دو تین ایک دو, جیسے ہمارے پاس تعلیم ہو رہی ہے یہاں پہ, ایک حدیث پڑھی تعلیم ختم, اس میں کیا اثر آئے گا؟ کچھ بھی نہیں آتا, فائدہ نہیں ہوتا. تعلیم تو ایک تھوڑا ایک ڈیوریشن چاہیے مجھے اس کو, کہ آدمی کا تعلق ذہن فارغ ہو دو تین منٹ میں, تو ذہن اس کا ادھر سے ادھر آئے گا, پہلی حدیث تو اس کی ویسے ہی نکل جائیں گی, اس کے بعد میں جو ہے نا پھر وہ تیار ہوگا تھوڑا سا, پھر لے گا اثر کو. تو تعلیم تھوڑا سا وقت ہو اس میں, یہ نہیں ہے اور بہت لمبا بھی نہ ہو جائے. مشورہ تھوڑا سا وقت ہو اس میں, بہت لمبا نہ ہو اور بہت بھی بہت لمبا نہ ہو, لمبا بھی نہ ہو جائے. تو ٹائم کے ساتھ میں ایک آدمی سے ملاقات ہو, اس کو بیٹھایا بٹھایا جائے, اس سے بات چیت کی جائے, اس کو فکر دلایا جائے, اتنی کہ فکر کا تھوڑا سا اثر آ جائے اور اتنی کہ بادرنگ اس کو نہ ہو. ہمارے ساتھی ان باریک اسباب کی طرف غور نہیں کرتے. یہ ہم سب کو کرنا چاہیے کہ ہم کن اسباب کی وجہ سے جڑتے جڑتے چھوٹ جاتے ہیں, بیٹھتے بیٹھتے چھوڑ دیتے ہیں, آتے آتے رہ جاتے ہیں. ان کو بیٹھ کے فکر کرنی, اس میں ہم چیزوں کو اوائڈ کرنا ہے. اس کی وجہ سے اس میں ایک سبب یہ بھی ہوتا ہے, میں نے دیکھا کہ ساتھی تقاضے کو دے کر بار بار جو آدمی لگ رہا ہے اس کو بار بار لگا دیا. اب ایک آدمی جماعت میں وقت لگاتا رہتا ہے, ہمیشہ جماعتیں آ رہی ہیں, اس کو خدمت لگا دی, اس کتنے دن کھلائے گا, کتنے مرتبہ نبھائے گا آشرے, وہ گھر والی بھی تنگ, یہ خود بھی تنگ. اس میں پھر وہ غائب ہو گئے, دیکھے گئے جماعت آئیے غائب ہو گیا. بھائی جماعت آئیے, جماعت کو پکا کے کھانے دو. وہ کوئی آدمی خوشی سے خوش دلی سے آفر کر لے اس کو کرنے دو. ہم لوگوں نے تو باضابطہ ایک نظام شروع کیا ہوا, یا جماعت آئیے دوپہر کا شام کا, زبردستی ہے کوئی, ایسا تو نہیں ہوا کرتا. شوق اتنا پیدا کر دینا کہ ہر آدمی خود سے آفر کر لے کہ صاحب میں آپ کی خدمت کر لوں گا, میں آپ کی خدمت کر لوں گا. باقی ہم لوگ تو ایک دوسرا سیٹ اپ شروع کر دیے, ہم لوگوں نے تو مدرسہ کا نظام دعوت میں شروع کر دیا. وہ مدرسوں کی ترتیب ہے, وہ دعوت کی ترتیب میں نہیں ہوتی ایسی چیزیں. دعوت کی ترتیب میں خود کا شوق ہونا ہے. اب یہ ہے کہ زیادہ جماعتیں آئیں تو پریشانی ہو جاتی, جماعت زیادہ ٹھہر جائے تو پریشانی ہو جاتی. کتنے دن رہیں گے آپ, کب جا رہے ہیں آپ لوگ, کہاں جا رہے ہیں آپ لوگ, یہ سوال شروع ہو جاتا. بھائی ہم کہیں کہیں نہیں جا رہے. وہ ایک گجرات کی جماعت آئی تھی ہمارے علاقے میں, وہ ان سے پوچھتی تھی جماعت ذمہ دار پوچھتے تھے کہ آپ لوگ کب تک ٹھہریں گے یہاں. कहीं हो सकता महीना बैठा जाए, हो सकता 15 दिन ठहर जाए, हो सकता पूरा चिल्ला हमारे यहीं हो जाए। पहले दिन बोल देते थे, फिर उस बात बोलते थे कि जब तक जमात निकालेंगे नहीं हम जाते नहीं, चाहे हमको 10 दिन ठहरना पड़े चाहे 20 दिन ठहरना पड़े। खैर निकल जाते थे वो 3-4 दिन में, लेकिन सामने बात बार बार ताकीद से और इतना पावर से बोलते थे कि लगता था कि इनका इरादा भी ऐसे ही है। ठीक है, अपना पका रहे हैं, अपना खा रहे हैं, मेहनत कर रहे हैं, गश्त कर रहे हैं, मुलाकातें कर रहे हैं, हम उनका साथ दे रहे हैं, किसी पर बोझ नहीं होता। हम लोगों ने काम की तरतीब में भी थोड़ी सी बेवसूलियां कर ली हैं, दावतें बांट देते हैं। अब वो दावत जब जमात ज्यादा आएगी, अभी हमारे सदीम भाई कह रहे थे कि रमजान में 5 जमातें आ गई, जाहिर है कि काम होगा तो जमातें तो बढ़ेंगी। अगर हम यही तरतीब रखेंगे तो रमजान के मौके पर 5 जमातों का इफ्तार कराना, सहर कराना, खुद से आदमी की तबीयत में नहीं है और अब मशगूल आदमी है, जॉब करता है, खुद भी रोजा रखता है, आप बताओ कितना मुश्किल में पड़ जाएगा। साथी टूटेंगे नहीं तो क्या होगा। इन असबाब पे गौर करो कि वो कौन से असबाब हैं जिनकी वजह से हमारे साथियों में सुस्ती की कमी आ जाती है, टूट जाते हैं। फिर हमारा आपस में जोड़ नहीं होने का अखलाक के एतबार से कोई शिकायत हो गई, हुकूक के एतबार से कोई शिकायत हो गई, उसमें साथी कम हो जाते हैं। वैसे आदमी के साथ नफ्स लगा हुआ है, शैतान लगा हुआ है, घर की परेशानियां लगी हुई हैं, उसमें उसका सही रोजा नहीं हो पाता, उसमें उसका चिल्ला नहीं हुआ, तो उसकी वजह से डिप्रेशन अलग। मैंने कहा ना, तबलीग वालों को दावत के काम से इतनी मोहब्बत हो जाती है कि उसमें कोताही से खुद वो डिप्रेशन में आते हैं। एक ये भी जो है ना वो है, समझने की चीज है, उसको उसमें से निकालना है। उस डिप्रेशन में से यूं निकालना होता है कि कुछ फर्क नहीं यार, नशे वो फरार चलता रहता है, थोड़े दिन छूट गया ना ठीक है, फिर शुरू करते हैं, चिल्ला नहीं हो रहा ना तो फिर वो शुरू कर लेते हैं, रिश्तों से शुरू कर लेते हैं। उसको संभालना है, साथी नहीं हो रहा तो हमारे मरते को मारे जिंदा शामादार बोलते हैं हमारे पास, यानी जो डिप्रेशन में गया उसको और डिप्रेशन में ले जाते हैं। ये हाँ वाकई इसका चिल्ला तो नहीं लगा, और ये वाकई इसका सिरोधा नहीं लगा, वो पहले से खुद ही बेचारा फीलिंग में था, गिल्टी फील कर रहा था, उस पर से हमने और डालना शुरू कर दिया। हमारे यहां मसल मशहूर है, मरते को मारे जिंदा शामादार, यानी जो मर रहा है उसको लोग मारते हो, वो तो खुद डिप्रेशन में जा रहा है, उसको तो निकालना है उसमें से। क्या होता अगर बिलफल नहीं जा सके आप चिल्ले को तो क्या ऐसा हो गया, कुछ नहीं हुआ, चलो अगर सरोजा नहीं लगा तो इसका क्या मसला हो गया। ठीक है, इस मरतबा लगता है, जैसे सालिकीन के लिए मशाइखीन कहते हैं कि अगर जिक्र नहीं हुआ तो ऐसा क्या मसला है, आप शुरू कर दो फिर जिक्र करना। मसला तो तसल्ली देने से ही चलेगा, करना है अपने को मुसलसल। तो ये वो रीजन्स हैं, बारीक बारीक रोजन है ये, और रीजन है कि जिसमें हम जो है गौर फिक्र करके कि हम किन वजूहात की वजह से, हर साथी हम में से सोच ले अपने बारे में तो उसको अंदाजा हो जाएगा इस बात का, और दूसरों के बारे में भी इस बात का अंदाजा होगा कि हम क्यों नहीं मिलकर बैठ पा रहे हैं, हम अपने साथियों को क्यों इस्तेमाल नहीं कर सक रहे दीन के काम के वास्ते, या हमारे साथी क्यों पीछे हो रहे हैं। इसमें कुछ काम नहीं करना है मेरे दोस्तों, सिर्फ ये करना है कि आप रोजाना बैठ जाया करो, और ऐसे वक्त में बैठने का मौका तय किया करो कि जिसमें पॉसिबल हो। अब जैसे हमने पूछा यहां पर तालीम कब होती है, तो ईशा के बाद होती है। ईशा के बाद जिनके मकानात दूर हैं वो लोग करीब की मस्जिद में नमाज पढ़ते हैं। अब जाहिर है कि इसका मतलब ईशा के बाद रखने का मतलब पहले से डिसाइड हो गया फला 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 बंदा नहीं आएगा, नहीं उनके मशवरे से हुआ था, मशवरे से क्या देगा एक आदमी। आप पूछ रहे हो उसे कि हम लोग ईशा के बाद तालीम कर लेना, तो नहीं होने से तो बेहतर है यार, रात के 12 बजे करता तो कर ले, बोलेगा सामने वाला 1 बजे रात टूट के करो, फोन बना करना बोलिए। लेकिन हमें इस बात को सोचना है कि ये साथी किस वक्त जमा हो सकते हैं, और ऐसे ही तालीम है, ऐसे ही मशवरा है। मशवरे के अंदर भी एकदम हेजिटेट करने वाली बात, शर्मा देने वाली बात तक नहीं जाना कभी भी, क्या करेंगे, जमात आने वाली है, जमात को बुलाना चाहिए, तकाजा रखना चाहिए, हमारा सिलसिले का क्या होगा, फला फला साथी नहीं जा सके, और जो साथी आपस में नहीं गए उनकी तरफ देखना नहीं सवालिया अंदाज में कि क्या तुम्हारे को तो नहीं गया ना, तुम भी तो नहीं निकले ना, तुम भी तो नहीं निकले ना, भाई नहीं निकले सब उसको भी मालूम है, आपको भी मालूम है, पूछने का क्या है, तो कोई बात हुई होंगी जिसकी वजह से नहीं निकले। तरगीब देना है, नीचे मुंडी रख के तरगीब देना है। तरगीब देने के 2 अंदाज होते हैं, एक तो यह है कि दूसरे को इस अंदाज में देखना है कि वो दोनों आपस में बात भी कर रहे हैं जहनी तौर पर कि देख मैं तेरे को कितनी गाली दे रहा हूं, तू मेरे को कितनी गाली दे रहा हूं, बाद में गाली होती है। और एक अब यह है कि आदमी तरगीब दे, आमादा करे, नीचे देखे और समझाए बात साथियों को कि वक्त में लगाना चाहिए हमें। बहरहाल लंबी बात हो जाएगी, मुख्तसर सी बात यही है कि हमें इस बारे में थोड़ी सी फिक्र जिंदा करनी है, फिक्र पैदा करनी है। सलीम भाई, आप ये बोलो कि क्या साथियों को, इन सब ये पूछो कि कैसे करेंगे इसको, फिलहाल दो ही जगह ज्यादातर कुवत के साथ में थोड़ा काम है निस्बतन, एक वो मस्जिद मुबारक में है माशाल्लाह, साथी बैठते हैं वहां तालीम में भी हैं, जो मशवरे में भी हैं फिलहाल, अब अल्लाह ताला इस्तेकामत अता फरमाए उनको और तरक्की से मालामाल करे और हम उनसे फायदा उठा के यहां पे भी उनको ला सकते हैं। यह तो अपना पुरानी जगह है। और एक बात मैं कहते हुए बात खत्म करता हूं, वो ये है कि ठीक है शब्दगुजारी हमारे पास नहीं है, लेकिन आपको शब्दगुजारने को मना नहीं करा करो। आप यहां बैठे हुए हैं फिक्रों में हैं, फिक्र करते करते आपको रात के 12-1 बज गया और आप ठहर गए, ज्यादा से ज्यादा दिन में वक्त आपको यहां पर है। जिस जगह पर काम करने वाले साथी मस्जिद में ज्यादा वक्त दे के पड़े रहने के आदि होते हैं ना, काम वहां पे उठा करता है। काम असल में होता है तबलीग के काम की खसूसियत यह है कि इसमें दीवानगी चाहिए, एक दो पागल किस्म के चाहिए तबलीग के, तो उसको तबलीग के अलावा सुधरता ही ना हो कुछ। पीरे राव पीरे रूमी से हुआ है राज मुझ पर मुनकशिफ, अल्लामा इकबाल फरमाते हैं पीरे रूमी से मुराद मौलाना रूम, पीरे रूमी से हुआ है राज मुझ पर मुनकशिफ, लाख हकीम सरबजेब एक कलीम सरबकफ। लाख हकीम सरबजेब का मतलब यह कि हिकमत वाले आदमी विजडम वाले आदमी अपना सर जेब में रख के यानी मसलहतों से काम करने वाले, अगर 1 लाख जमा हो जाए, लाख हकीम सरबजेब एक कलीम सरबकफ, एक आदमी सर से कफन बांध के जो काम करता है वो लाख आदमी जेब में सर रख के वो काम नहीं कर सकते। जेब में सर यानी अपनी जान की हिफाजत, अपने माल की हिफाजत, अपनी मसलहतों की हिफाजत, अपने अगराज की हिफाजत, अपनी चीजों, जो आदमी तहफ्फुज़ात के साथ करता है, रिजर्वेशन के साथ चलता है, रिजर्व होके, वो आदमी से काम ज्यादा नहीं होते। काम तो वो होते हैं कि जो आदमी को पागलपन चाहिए, जुनून चाहिए, ये उस वक्त में। तो इस वजह से क्या है, 1-2 आदमियों का 3 आदमियों का 4 अगर इस किस्म के हों उनको अप्रिशिएट करना है और होना ही चाहिए। तो ऐसे 2-3 जुनूनी किस्म के साथी जो है ना वो लगे हुए हों और वो मस्जिद में ज्यादा वक्त गुजारें और साथी मस्जिद में ज्यादा वक्त गुजारें और पड़े रहें, और अल्हम्दुलिल्लाह ताला मस्जिद अपने साथियों की काम के साथियों की, अगर रात होगी तो क्या बुरा है, कुछ भी हरज नहीं है, सुबह तक आप रह जाओ। शब्दगुजारी बाज़ाब्ता नहीं करने का है, लेकिन बेज़ाब्ता नहीं करना है ऐसा तो नहीं कहा गया ना। ये शब्दगुजारी बाज़ाब्ता तय नहीं है तो आप तय नहीं है तो नहीं कर सकते ऐसा तो नहीं है ना। जितना ज्यादा मस्जिद में साथी पड़े रहने की आदि होते हैं, जमाते पड़े रहने की आदि होती हैं, वहां उतना काम होता है। हमारे पास काम ही होने के असबाब में ये भी है जो मैंने गौर किया कि भाई यहां साथी क्यों नहीं जमा हो पाते, तो ये है कि हम बैठ जाया करें, ज्यादा से ज्यादा अवेलेबल हों, कभी भी जमात आए तो पता चले कि हाँ यहां लोग रहते ही हैं, 2-4 आदमी 1-2-3 आदमी तो रहते ही रहते हैं, ऐसी है बात। तो अब इसमें ये सोचो, आप लोग ये तय करो कि हम किस तरीके से जो है यहां पे अपने काम को बढ़ाएं। हम आप लोगों का नंबर है बोलने का और करने का।